हिँड्छौँ अनि मलाई तपाईँहरू त्यहाँ हुनुहुन्छ, मलाई एक प्रकारको उत्सुकता लागेछ। वर्ष वर्ष हामी यसरी ऱ्यालीमा जान्थ्यौँ, बिहान भेटेर चिया अनि त्यो अन्डा खान्थ्यौँ, प्रभुको पुनरुत्थानको सेवा गर्थ्यौँ, सनराइज सर्भिस भनेर हामी गर्ने गर्थ्यौँ अनि मलाई त्यो धेरै याद छ। तर यो एउटा आनन्दको समय हो, एउटा खुसीको समय हो। अनि मैले हिजो तपाईँहरूलाई जतिजना सङ्गतिमा आउनुभएको थियो भनेको थिएँ, यो येशु प्रभुको क्रुसको बलिदान यो हाम्रो मानव मात्रको उद्धारको लागि सबभन्दा ठुलो घटना हो, जसले चाहिँ अब फेरि सबै कुरा बदलिएको छ, अब सबै कुराको समाधान भएको छ। फेरि मानिसले परमेश्वरको सम्बन्धमा आएर अनन्तसम्म उहाँको महिमामा सहभागी हुने ढोका खुलेको छ, अनि यो केवल परमेश्वरको अनुग्रहबाट, केवल उहाँबाट भएको कुरा हो। अनि हामीलाई उहाँको आत्माले उहाँका वचनहरू सुनेर विश्वास गर्ने मन दिनुहुन्छ, जसले गर्दा हामी उहाँले दिनुहुने यो प्रशस्तताको जीवनमा सहभागी हुन सक्दछौँ। छोटकरीमा छिटो छिटो गरी तपाईँलाई यो बौरी उठ्नु भएको कुराको बारेमा अलिकति म बढाउन बताउन चाहन्छु अनि ध्यान दिएर जतिजना त्यहाँ हुनुहुन्छ जो सुन्दै हुनुहुन्छ तपाईँलाई म यो भन्न चाहन्छु, जहिले पनि यो परमेश्वरको वचन सुन्ने बेला चाहिँ अरू कुनै कुरा होइन, तपाईँले वचनमा ध्यान दिनुपर्छ, किनभने तपाईँ र मेरो लागि स्वर्गीय आशिष भनेको चाहिँ संसारको कुरासँग दाज्न सकिँदैन अनि यो वचनबाट आउँछ, मेरो कुराबाट होइन, परमेश्वरको वचनबाट। हामी बौरी उठ्नु भएको पहिलो कुरा हामी मत्ती 28 पढेर सुरु गर्नेछौँ। यहाँ यसरी लेखेको छ, जब साबत पछि साताको मत्ती 28:1-5 साताको पहिलो दिन रिमझिम उज्यालो हुँदा मरियम मग्दिनी र अर्की मरियम चिहान हेर्न आए, ठुलो भूकम्प गयो किनकि परम प्रभुको एउटा दूत स्वर्गबाट तल ओर्ले र आएर ढुङ्गो हटाएर त्यसमाथि बसे, तिनको रूप बिजुली जस्तो र पोसाक हिउँ जस्तो सेतो थियो, तिनको डरले ती पहराहरू थरथर कामे र मरेतुल्य भए, तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, तिमीहरू नडराओ किनभने मलाई थाहा छ तिमीहरू क्रुसमा टाँगिनु भएको येशूलाई खोज्दैछौ। वास्तवमा यो पहिलो येशू प्रभु क्रुसमा टाँगिसक्नु भएपछि र उहाँको प्राण गइसकेपछि जब उहाँलाई चिहानमा गाडिएको थियो अनि तपाईँले देख्नुहुन्छ मरियम मग्दलीनी अर्को मरियम त्यहाँ घरिघरि अघिल्लो दिन पनि त्यहाँ गइराखेको तपाईँले वचनमा देख्नुहुन्छ, त्यो चिहानको बाहिर गएर बसेको अनि आइतबार बिहान उनीहरू प्रभुको शरीरमा यो धूपहरू चढाउन लिएर गएका थिए, त्यही बेलामा यो घटना घटेको हामी देख्दछौँ। अनि यहाँ 6 लेखेको छ 28 मत्तीमा त्यो स्वर्गदूत आएर जब त्यहाँ बसेको हुन्छ, ढुङ्गा हटाएको हुन्छ अनि यहाँनिर एउटा पोइन्ट आउँछ, जब येशु प्रभु बौरी उठ्नुभयो नि त्यो ढुङ्गा चाहिँ नहटेर बाहिर निस्किनु भयो होला होइन, किनभने त्यहाँ उनीहरू आएपछि त येशुलाई त देखेनन्, तर ढुङ्गा चाहिँ यिनीहरूले हटाएको छ होइन। अब यहाँनिर हेर्नुहोस्, उहाँ यहाँ हुनुहुन्न किनकि उहाँले भन्नुभयो बमोजिम उहाँ जीवित भई उठाइनु भएको छ, उठ्नु भएको छ, आओ उहाँलाई राखिएको ठाउँ हेर। अनि उनीहरू स्त्रीहरू भित्र गएर हेर्छन्, केवल येशु प्रभुलाई बेरेको कपडा मात्रै त्यहाँ पाउँदछन्। त्यस कारणले यो येशु प्रभुको पुनरुत्थानको कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा, हाम्रो क्रिस्चियन विश्वासको महत्त्वपूर्ण कुरा हो। यसै कारणले हामी युहन्ना 11:25-26 येशु प्रभुले भन्नुभएको यो वचन हाम्रो लागि येशु प्रभुले भन्नुभएको छ। येशुले तिनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने कोही नाश हुँदैन, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन, के तिमी यो विश्वास गर्छौ? अनि यहाँनिर येशु प्रभुले पुनरुत्थान र जीवन मै हुँ, येशु प्रभु मृत्युलाई जितेर बौरी उठ्नु भएको कुरा हामी देख्दछौँ। त्यसैले हामी क्रिस्चियन विश्वासको बारेमा मात्रै भन्न सक्छौँ, यो मृत धर्म होइन, यो वास्तवमा धर्म नै होइन, इट इज नट अ डेड रिलिजन, किनभने हाम्रो प्रभु बौरी उठ्नु भएको छ, उहाँ जीवित हुनु भएको छ। अनि क्रिस्चियनहरू जो येशु प्रभुलाई विश्वास गर्छन् उनीहरू परमेश्वरको आत्माबाट जीवित उठ्नु भएको, जुन येशुलाई बौरी उठाउनु भयो त्यही आत्माको शक्तिबाट हामी नयाँ जन्म पाएर परमेश्वरको छोराछोरीको रूपमा हामी गाभिन्छौँ परमेश्वरमा, होइन? ख्रिस्टसँग सँगै दिनदिनै उहाँको आत्माको अगुवाईमा जिउने जीवन हामीले पाउँदछौँ। त्यस कारण हामीले यो हेर्दै गर्दा तपाईँले आफैलाई जाँच्नुहोस् के यस्तै कुरा हामी गर्दैछौँ, के ख्रिस्टको त्यो पुनरुत्थान गराउनु हुने आत्मा तपाईँ र ममा हुनुहुन्छ जसले हामीलाई दिनदिन पवित्रतामा येशु सँगसँगै उहाँको धार्मिकताको जीवन अनुसार जिएर हिँडाउँदै हुनुहुन्छ, प्रशस्तताको जीवन, यो नयाँ जीवन। कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि भएको छ, त्यो नयाँ सृष्टि हो, सबै नयाँ भएका छन्, पुरानो बितेका छन्। अनि यो सबै कुरा केवल येशु ख्रिस्टको पुनरुत्थानले सम्भव भएको थियो, अनि यो अरू कुनै धर्ममा तपाईँले देख्नुहुन्न। केवल बाइबलमा विश्वास गर्नेहरू, येशु प्रभुमा विश्वास गर्नेहरू, क्रिस्चियनिटी भनेर जो भन्छौँ हामी, इसाई धर्म भन्छौँ, वास्तवमा यो धर्म भन्दा पनि यो परमेश्वरले आफ्ना सृष्टि गरेका मानिसहरूलाई उनीहरूको पापबाट जुन मृत्यु र परमेश्वरसँगको सम्बन्ध टुटेको कुरा थियो, फेरि आफ्नो सम्बन्धमा ल्याउनलाई, उनीहरूमा फेरि नयाँ जीवन ल्याउनलाई, उनीहरूलाई फेरि परमेश्वरको महिमामा गाभ दिनलाई उनीहरूको पापको निम्ति एउटा समाधान चाहिन्थ्यो। अनि हामीले हिजो हेरिराखेका थियौँ कसरी परमेश्वरले त्यो पापको समाधान उहाँको प्रेम र उहाँको न्याय गर्ने कुरालाई पुरा गरेर पुरा गर्नुहुन्छ येशु ख्रिस्टमा, किनभने कल्वरीको क्रुस चाहिँ परमेश्वरको क्रोधको एउटा रिजल्ट थियो, एउटा परिणाम थियो, तर त्यो क्रोध चाहिँ उहाँले आफ्नै पुत्रमा अथवा परमेश्वरले आफैमा लिनुभयो र हाम्रो सट्टामा, मानिलिउँ हामी पापको ऋणी थियौँ अथवा हामी पापमा कब्जा भएका थियौँ, किडन्याप भएका थियौँ, अनि त्यसको फिरौतीको पैसा तिरेको जस्तरी येशूले क्रुसमा रगत बगाएर तपाईँ र मलाई स्वतन्त्र गरिदिनु भयो। अब हामी येशूमा स्वतन्त्र मात्रै होइन, नयाँ जीवन, भरपुरीको जीवन, अनन्तसम्मको आशा अनि महिमामा सहभागी हुने परमेश्वरको राज्यको सहभागिताको कुरा, जुन चाहिँ तपाईँले विचार पनि गर्नुहुन्न। धेरै जस्तो मान्छेहरू यद्यपि क्रिस्चियनै हुँदा पनि उनीहरूले के सोच्छन् भने यही जीवन होइन, यहाँ नै चाहियो, यहाँ धेरै चाहियो, यहाँ सबै चाहियो, यहाँ हुनु पर्यो, अर्को जीवन भन्दा यहीँको लोभ बढी छ। त्यसो हुँदाखेरि त्यो पनि सायद नर्मल कुरा होला, तर तपाईँ र मैले जब परमेश्वरलाई बढी ध्यान दिन्छौँ, वचनलाई ध्यान दिन्छौँ, सङ्गतिलाई ध्यान दिन्छौँ, उहाँको आत्माका कुराहरू सुन्न थाल्छौँ, आफैलाई परमेश्वरमा पुरा भरोसामा राख्दछौँ, प्रियहरू यो संसारको भन्दा अर्को ठाउँको तपाईँलाई बढी उत्सुकता लाग्न थाल्दछ। त्यस कारणले पावलले भनेका छन् मेरो लागि मर्नु निको, जिउनु ख्रिस्ट। तपाईँ र म सबै आज यो संसारमा त्यही शब्दमा जिउनु ख्रिस्ट भनेर हामी जिउन सक्नुपर्छ। त्यो नै परमेश्वरको यो बलिदानको सबभन्दा ठुलो कुरो। 2000 वर्ष अगाडि नै एउटा चिहान थियो जो रित्तो भयो, कहिल्यै भएको थिएन न कहिल्यै हुनेछ, तर एउटा चिहान जहाँ यस्तो व्यक्ति हुनुहुन्थ्यो जो जसले कहिल्यै पाप गर्नु भएन, उहाँ निर्दोष हुनुहुन्थ्यो। तपाईँलाई थाहा छ रोमी त्यो सिपाहीहरूको कप्तान जो चाहिँ त्यो कलबरीको डाँडामा उहाँलाई क्रुसमा चढाउँदै गर्दा त्यहाँ त्यहाँ रक्षा गर्ने, त्यहाँ सुरक्षा गर्ने, त्यहाँ सिपाहीहरूले हेरिराख्ने, त्यहाँ रखवाली गर्ने कप्तानले भन्छ उहाँ चाहिँ धर्मी मान्छे हुनुहुन्छ, उहाँ चाहिँ कति असल मान्छे हुनुहुन्छ। मलाई लाग्छ त्यो मान्छेले प्रभुबाट जीवन पायो होला, होइन? किनभनेदेखि येशूको क्रुसमा दुईतिर क्रुसमा चढेका चोरहरूमध्ये एकजनाले जीवन पायो, अनि त्यो मान्छेको बारेमा तपाईँले यसो विचार गर्नुभयो भने न उसले व्रत के भन्छ के अरे न अरू न बाइबल पढ्न भ्यायो न प्रार्थना, प्रार्थना त येशूसँग भन्यो नि तपाईँ प्रभु मलाई सम्झनुहोस्, त्यो प्रार्थना हो उसको। तर मलाई लाग्छ त्यो प्रार्थनामा सम्पूर्ण समर्पणता र भरोसा येशूमा थियो। त्यस कारण तपाईँ र म जब येशूलाई पछ्याउँछौँ नि, मुख्य कुरा तपाईँले के गर्नुभयो भन्ने होइन, मुख्य कुरा तपाईँ र मेरो साँचो भरोसा टोटल समर्पण येशूमा छ कि छैन, त्यो कुरा हो भन्ने कुरा हामी त्यहाँबाट बुझ्दछौँ। तपाईँलाई म अर्को एउटा यो पद पढ्न चाहन्छु, हिब्रू 10:12। ख्रिस्टले त पापहरूका निम्ति सदाको लागि एउटै बलिदान चढाउनु भयो, अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुहुन्छ। वास्तवमा येशु ख्रिस्त संसारमा आउनु भएकै मानिसहरूको पापको लागि बलिदान हुनलाई, मानिसहरूको पापको ज्याला तिर्नलाई उहाँ आउनु भएको थियो। त्यसकारणले यो कुरो यहाँ प्रष्ट लेखिएको छ। अनि तपाईँलाई मैले अघिदेखि दोहोऱ्याइ दोहोऱ्याइ भनिराखेको अब सिद्धियो, युहन्ना 19:30 यहाँ येशु प्रभुले क्रुसमा सबै तपाईँलाई थाहा छ, क्रुसमा 9 बजेतिर चढ्नु भयो, 12 बजेसम्म त्यो 3 घन्टा ती सम्पूर्ण पिलातसदेखि लिएर सबैले उहाँलाई ठट्टा गरे, उहाँलाई गिज्याए, उहाँलाई घोचे, उहाँलाई जति गर्न सक्ने उनीहरूको शक्ति देखाए। अचानक 12 बज्यो, येशु प्रभु आफ्नो प्राण त्याग्दै हुनुहुन्थ्यो, अनि साँच्ची नै अन्धकार सबैतिर छायो, सूर्य देखिएन, न तारामण्डल, न जुन केही देखिएन, निष्पट्ट। अनि ती सब मान्छेहरू जो शक्तिशाली देखा परेका थिए अब कुद्न थाले, आत्तिन थाले। त्यतिखेर परमेश्वरको उपस्थिति र शक्ति देखियो, किनभने प्राकृतिमा जहाँ परमेश्वरको शक्ति आउँछ मान्छेले केही गर्न सक्दैन। तर हामी यो संसारमा हुँदाखेरि कहिलेकाहीँ कस्तो लाग्छ भने हामी शक्तिशाली छौँ, हामी त सबै कुरा गरेका छौँ, हाम्रो वरिपरि भएका कतिजना मान्छेहरू शक्तिवाला छन्, तर परमेश्वरको अगाडि कसैको शक्ति छैन। जसरी त्यहाँ रोमी साम्राज्यका सबै शक्ति पिलातस अनि त्यसपछि हेरोद राजा र ती यहुदी धर्मगुरुहरू जो येशूको विरुद्धमा थिए, ती सबैहरू थरथर कामे थिए जब भैँचालो आउन थाल्यो, जब अन्धकार पर्न थाल्यो। प्रियहरू, परमेश्वरको अगाडि मान्छेहरूले थरथर काम्नुपर्छ, तर तपाईँ र मलाई उहाँले येशु ख्रिस्टमा बचाउनु भएको छ, छान्नु भएको छ। यसलाई चान्छु नै नठान्नुहोस्, यसलाई चान्छु नै नथान्नुहोस्। अनि यहाँनिर जब येशुले सिरका लिनुभयो तब उहाँले भन्नुभयो अब सिद्धियो, र उहाँले शिर निहुराएर आफ्नो प्राण त्यागदिनु भयो। यो अब सिद्धियो भन्ने कुरा चाहिँ साँच्ची नै उहाँको एउटा विजयको चित्कार थियो, उहाँको सैतानमाथिको विजय। किनभने सिद्धियो मतलब जुन पाप आदम र हवाले गरेको थियो, त्यहाँदेखि आएका मान्छेहरूले जति पाप गरे अनि सैतान र उसका दूतहरूद्वारा मानिसहरू जति बहकिए, यद्यपि येशूलाई क्रुसमा चढाउँदै गर्दाखेरि अथवा येशू प्रभु संसारमा हुँदाखेरि ती सैतानका कामहरू घरिघरि येशू प्रभुलाई सम्म कतिचोटि उहाँ 40 दिनको उपवास बस्ने बेलामा 3 चोटि सैतानले छल्न आएको थियो, पटक पटक अनि सबै समय। अनि तपाईँलाई थाहा छ यी मान्छेहरू जो येशूको विरुद्धमा छन् तिनीहरू सबै सैतानकै चालबाट आएका थिए, तर जब येशू प्रभु क्रुसमा मर्नुभयो उहाँले त्यो सैतानलाई हराउनु भयो, पापको दण्ड अब हर्यो, पापको शक्ति मेटियो, मृत्युलाई विजय गर्नुभयो। अझ उहाँ चिहानमा गाडिएर जब बौरी उठ्नुभयो त्यसपछि सबै कुरा सिद्धियो। त्यस कारण त्यही कुराले तपाईँ र मलाई आज परमेश्वरमा फेरि आशा दिएको छ। पापीहरू परमेश्वरको बन्धन, पापको बन्धनले गर्दाखेरि परमेश्वरको सम्बन्धबाट टाढा हुनेहरूको निम्ति अब फेरि परमेश्वरमा विश्वास गर्ने कुरा, ढोका खुलेको कुरा हामी यहाँ देख्दछौँ। जब येशू बौरी उठ्नुभयो सबै कुरा बदलियो। सबभन्दा ठुलो कुरा, चेलाहरू जो त्यहाँ थिए, जसलाई येशू प्रभुले 3-3.5 वर्षसम्म तालिम दिनुभएको थियो, अनि वास्तवमा आज 2000 वर्ष पछाडि तपाईँ र म जो मण्डलीमा छौँ, यो सबै चेलाहरूद्वारा येशू प्रभुले तयार गर्नुभएको सेवकाई हो जो मण्डलीद्वारा सुरु भयो। त्यही कारणले तपाईँ र मैले चेलापन र येशूको वचन र उहाँको कुरा मण्डलीद्वारा सिकेर उहाँको देखा सिकी गर्ने, उहाँको मन सेवालाई अगाडि बढाउने, उहाँको राज्य विस्तार गर्ने, उहाँको राज्यमा आफैलाई बदल्ने, यो सबै कुरा महत्त्वपूर्ण छ। अनि त्यो सबै कुरा जो प्रभुले गर्नुभयो, चेलाहरूको जीवनमा ठुलो बदलाउ आएको हामी देख्दछौँ। अनि इसाई विश्वासको महत्त्वपूर्ण घटना साँच्ची नै यो पुनरुत्थानको घटना हो, जुन चाहिँ इस्टर सन्डे यो आइतबार बिहान अनि यी चेलाहरू र यी संसारका मान्छेहरू सबैले अनुभव गरे। अर्को एउटा महत्त्वपूर्ण कुरा, हामीसँग समय छैन, तर तपाईँले जो विश्वास गर्न नसकेका मान्छेहरू छ, तपाईँले भन्नुपर्छ कि येशु ख्रिस्ट ऐतिहासिक हुनुहुन्छ। यो केवल येशु विश्वास गर्ने क्रिस्चियनहरू यहुदीहरूले मात्र होइन, संसारका सबै मान्छेको अगाडि एउटा किताब जस्तै छर्लङ्ग येशूको जीवन र उहाँले भनेका अगमबाणीहरू जो 100 वर्षदेखि अनि त्यही दिन उहाँले भनेका घटनाहरू सम्पूर्ण रूपमा प्रमाणित भएका छन्। यो नै सबभन्दा महत्त्वपूर्ण कुरा हो। वास्तवमा येशु प्रभुले गरेको कुराहरू अकाट्य छ। उहाँ जन्मिनु भएको, उहाँ क्रुसमा मर्नु भएको, उहाँले सिकाउनु भएको, यो सबै कुरा अकाट्य छ। त्यसकारणले यो महत्त्वपूर्ण कुरा छ। त्यसकारणले उहाँले भनेको कुरालाई सिरियसली सुन्न जरुरी छ। संसारमा पहिलो पटक यो कुनै व्यक्ति मृत्युबाट बौरी उठेको होइन, अनि वास्तवमा यो सुसमाचार प्रचारमा यो विषयलाई सबभन्दा मुख्य विषय बनाउने कुरा हामी देख्दछौँ। तपाईँले वास्तवमा पहिलो कोरन्थी 15 अध्यायमा हेर्नुभयो भने 1-8 येशु प्रभुको सुसमाचार, अथवा पहिलो कोरन्थी तपाईँले 3:2 हेर्नुभयो भनेदेखि हामीले अरू कुरा होइन, येशुको क्रुस र उहाँ बौरी उठ्नु भएको कुरा त्यही प्रचार गर्छौँ। यहाँ बुद्धि र सामर्थ्य होइन, तर येशुले बलिदान भएर मृत्युलाई पापलाई मेटाएर शैतानमाथि पनि विजय पाएर जो तपाईँको लागि उद्धारकर्ता भएर स्वर्गको सिंहासनमा परमेश्वरको दाहिनी बाहुलीमा विराजमान हुनुहुन्छ, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। उहाँ एकमात्र मानिसहरूलाई पापबाट बचाउन उहाँले एकमात्र पुत्रलाई दिनुभएको थियो, जुन कुरा चाहिँ उहाँले मृत्युद्वारा पुरा गर्नुभयो होइन। विजय अनि बौरी उठ्नुभएको येशूमा विश्वास गरेर सबै कुराबाट मानिसहरूले उद्धार पाउने ढोका उहाँले खोलिदिनुभयो। येशूको पुनरुत्थानले चेलाहरूको जीवनमा धेरै ठुलो परिवर्तन आयो। यद्यपि भन्दै गर्दा यो जब यो येशू प्रभु पक्राउ पर्नुभयो त्यसपछिका घटनाहरू तपाईँले हेर्नुभयो भने चेलाहरू त तितर बितर भएका थिए। पत्रुसले त येशूलाई 3 इन्कारसम्म गरिसकेका थिए। यिनीहरू त आँतिएर ढोका थुनेर येशूलाई गाडिसकेपछि ढोका थुनेर उनीहरू लुकेर बसेका थिए, डर डरले थर थर कामिराखेका थिए। तर येशूको पुनरुत्थानले उनीहरूको जीवनमा सबभन्दा बढी ठुलो परिवर्तन ल्याएको तपाईँले देख्नुहुन्छ। यहाँनिर रोमी 1:4 येशूको पुनरुत्थानले परमेश्वरको पुत्र, साँच्ची नै येशू परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा पक्क ठहरायो भनेर यहाँ पत्र पावलले लेख्दछन्। येशू ख्रिस्ट हाम्रो प्रभु मरेकाहरूबाट पुनरुत्थान हुनु भएर पवित्रताको आत्मा अनुसार शक्तिमा परमेश्वरको पुत्र ठहराइनु भयो। बौरी उठ्नु भएको कुराले उहाँ साँच्ची नै परमेश्वरबाट आउनुभएको उहाँको पुत्र हुनुहुन्छ भन्ने कुरा पक्का ठहरिएको कुरा हामी यहाँ देख्दछौँ। उहाँको बारेमा जति पनि अगमवाणीहरू भएका थिए 700 वर्ष अगाडि अथवा भर्खरै उहाँ आफैले भन्नुभएका सबै कुराहरू सत्य प्रमाणित भएर पुरा भएको हामी देख्दछौँ। तपाईँले अर्को पद यहाँ हेर्नुभयो भने रोमी 4:24-25 हाम्रो निम्ति पनि यो हाम्रो निम्ति पनि हो, जसले येशु हाम्रो प्रभुलाई मरेकाहरूबाट जीवित पार्नु हुने माथि विश्वास गर्छौँ यो हाम्रो निम्ति पनि हुनेछ। उहाँ हाम्रा अपराधहरूको निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो। संसारको मानिसहरू जो पापी छन् येशूमा विश्वास गर्नेहरू जो को निम्ति चाहिँ उहाँले अब धार्मिकताको बाटो खोलिदिनुभयो, जो चाहिँ तपाईँ र मेरो निम्ति पनि हाम्रा अपराधका निम्ति येशू मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई। अनि वास्तवमा रोमीको 1 अध्यायमै के भनेको छ भने अब परमेश्वरबाट आएको धार्मिकता, परमेश्वरको धार्मिकता आएको छ। हामीले आफ्नो कामबाट व्यवस्था पुरा गरेर दुनियाँभरको कुरा गरेर धर्मी ठहरिने होइन, परमेश्वरको धार्मिकताद्वारा होइन। हामी त्यही पढ्दछौँ धर्मी चाहिँ विश्वासद्वारा जिउने छ भनेर होइन। अनि वास्तवमा यहाँ यो कुरा प्रष्टसँग संसारका सबै मानिसहरूको सबै पापको निम्ति भएको उहाँको बलिदान परमेश्वरले स्वीकार गर्नुभयो। अर्को कुरा हिजो हामीले हेर्दै थियौँ कसरी मानिसहरूको पापको निम्ति एउटा बलिदान हुनु पर्थ्यो। हामीले हेरिरहेको थियौँ कि पाप क्षमा केवल रगत नबगाइकन हुने थिएन, तर त्यस्तो रगत जुन चाहिँ पाप रहित थियो, अनि त्यसको लागि जो परमेश्वरले बनाउनु भएको योजना येशु प्रभु चाहिँ एउटा पाप रहित एकदमै भिन्नै प्रकारले गर्व बसेर अनि भिन्नै प्रकारले उहाँको जीवन अरूको जस्तो थिएन, फरक थियो त्यसरी। अनि परमेश्वरले यो पापको बदलामा, किनभने उहाँ चाहिँ एकदमै निष्पक्ष न्यायाधीश हुनुहुन्थ्यो, पापीहरूलाई जति माया गरे पनि उहाँले क्षमा दिन सक्नुहुन्थेन, तर क्षमाको लागि मानिसहरूले आफैले होइन तर उहाँले लिइदिनु भयो आफ्नो पुत्रमा बलिदान गरेर, आफ्नो पुत्रलाई दुःख मृत्यु सहन दिएर होइन, मानिसहरूको मुक्तिको सबै काम उहाँले यसरी पुरा गर्नुभयो। अनि सुसमाचार सुनेर उहाँमा पूर्ण भरोसाको विश्वास गर्ने मानिसहरूलाई अब नयाँ जीवनमा येशू सँगसँगै हिँड्ने ढोका खोलेको छ। भरोसाको विश्वास जसले भरोसाको विश्वास गर्छ त्यसले आज्ञा पालन गर्छ, होइन? येशूको मृत्यु चाहिँ मानिसहरूको पापको मूल्य चाहिँ पूर्ण रूपमा चुकाएको छ, होइन? त्यसपछि उहाँ मृत्युमाथि विजय हुनुभयो। नयाँ जीवनमा जिउन उहाँको शक्ति हामीहरूलाई आवश्यकता छ। हाम्रो आफ्नै शक्तिमा हामी केही गर्न सक्दैनौँ। यहाँनिर तपाईँलाई रोमी 6:8 पढ्न चाहन्छु। यसकारण 32 हामी मृत्युमा उहाँसँगै गाडियौँ, ताकि जसरी पिताको महिमाद्वारा ख्रिस्ट मरेकाहरूबाट जीवित पारिनु भयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ। यहाँनिर के छ? पिताले मरेकोबाट येशू प्रभुलाई बौरी उठाउनु भयो, हामीलाई पनि येशू ख्रिस्टमा उहाँले नयाँ गरी जन्म दिनुहुन्छ र हामीमा एक प्रकारको नयाँ जीवन सुरु हुन्छ जो उहाँको शक्तिमा। त्यस कारणले त्यही नयाँ जीवनमा तपाईँ र मैले हिँड्नुपर्छ। त्यस कारण तपाईँ र म साँच्ची ख्रिस्चियन हो भनेदेखि यही कुरो तपाईँले जाँच्नुपर्छ। यो इस्टरमा तपाईँ परमेश्वरको शक्तिमा हिँड्नुहुन्छ, त्यो चाहिँ धार्मिकताको हुन्छ, त्यो चाहिँ सबै मान्छेलाई प्रेम गर्ने हुन्छ। उसको शत्रु पनि हुँदैन, शत्रु हुन्छ तर शत्रुलाई पनि उसले खराब गर्दैन। यस्तो खालको ख्रिस्चियन जो चाहिँ येशूको हृदय भएको, होइन? त्यो सबभन्दा महत्त्वपूर्ण कुरा छ। अनि यहाँनिर पावलले गलाती 2:20 यसरी भन्छन्, म ख्रिस्टसँग क्रुसमा टाँगिएको छु, अब उत्तरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो। यहाँ के भन्छ पावलले? अब संसारको लेखी र आफ्नो इच्छा सोबिला छ, जति पनि आफ्नो लेखी चाहिँ उनी क्रुसमा मरेको जस्तै भए, अब उनी र पनि उनी चाहिँ जिराखेका छन्। त्यो जीवन त परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँदैछन्। त्यो भनेको चाहिँ के छ भनेदेखि, जसले प्रेम गर्नुभयो र आफैलाई अर्पण गर्नुभयो उहाँको शक्तिमा। तपाईँ र मलाई येशु प्रभुले प्रेम गर्नुभयो। वास्तवमा परमेश्वरको प्रेमको एउटा उपहार येशु प्रभु हुनुहुन्छ। तपाईँले साँच्चै चिन्नु भएको छ त्यो? यदि चिन्नु भएको छ, कसैले प्रेम गरेर तपाईँलाई सानो एउटा चक्लेट दियो भने कति खुसी लाग्छ? यो त यति ठुलो कुरा, कुनै अर्को उपहार छैन, यो प्रेमको उपहार। अनि उहाँले आफैलाई हामीलाई बचाउन अर्पण गर्नुभयो। आज प्रश्न यो आउँछ कि तपाईँ बाँच्नु भएको छ? जुन उपहार उहाँले दिनुभएको छ, तपाईँले लिनुभएको छ, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो प्रियहरू हो। तपाईँलाई अर्को पद पढ्न चाहन्छु, प्रेरित 17:28। अनि यहाँनिर के लेखिएको छ, किनभने हामी उहाँमा जिउँछौँ र उहाँमा चलहल गर्छौँ र उहाँमा हाम्रो अस्तित्व छ। येशू ख्रिस्टमा ख्रिस्चियन जो हुन्छ, नयाँ जीवन जो हुन्छ, ऊ उहाँमा मात्रै अस्तित्व छ। तपाईँका आफ्नै कविहरूले पनि भनेका छन् हामी निश्चय उहाँकै सन्तान हौँ। यो ख्रिस्चियनको गवाही होइन? त्यसपछि यहाँ 29 के छ, तब हामी परमेश्वरका सन्तान भएका हुनाले परमेश्वर सुन चाँदी वा पत्थर झैँ पत्थर जस्तै हो भने हामीले ठान्नु हुँदैन। यिनीहरू चाहिँ मान्छेका कला र कल्पनाका प्रतीक मात्र हुन् के? सुन चाँदी र यी मूर्तिहरू अथवा संसारका रीतिहरू, अब त्यसमा होइन, हामी त परमेश्वरको पुत्रमा विश्वास गरेर उहाँको सन्तान भएका छौँ। युहन्ना 1:12-13 पढ्नुभयो भने येशूलाई ग्रहण गर्ने विश्वास गर्नेलाई परमेश्वरको सन्तान हुने हक दिनुहुन्छ। अनि त्यो व्यक्ति कसरी परमेश्वरको छोराछोरी हुन्छ? ऊ चाहिँ परमेश्वरबाट जन्मिन्छ। एकदम महत्त्वपूर्ण कुरा, तपाईँ परमेश्वरबाट जन्मिनको लागि तपाईँले सबै कुरा छोडेर पुरा हृदयले येशूलाई विश्वास गर्नुपर्छ। अनि यो कुरो राम्रोसँग नबुझ्दाखेरि चाहिँ हामी संसारकै थोकलाई चाहिँ बढी आकर्षित हुन्छौँ। मैले धेरै मान्छे भेटेको छु, ख्रिस्चियन भएको छन्, उनीहरू यही संसारको लागि, त्यस्तो ख्रिस्चियनिटी चाहिँ सुसमाचारमा होइन। होला, संसारमा पनि प्रभु हुनुहुन्छ, सुरक्षा दिनुहुन्छ, प्रभुमा विश्वास गर्ने मान्छेहरूलाई खाना कमजोरी हुँदैन, कहिल्यै समस्या हुँदैन, साँच्चै भरोसा गरेर प्रार्थना गर्नुभयो भने। तर उहाँले प्रतिज्ञा गर्नुभएको जीवन यो संसारको भन्दा फरक छ। यहाँ प्रेरित 17:30-31 तपाईँलाई पढ्न चाहन्छु, यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनु भएन भनेको चाहिँ मानिसहरूले जो गलत कामहरू मूर्ति पूजा गरिरहनु भएको छ त्यसलाई ध्यान दिनु भएन। मान्छेहरूमा खराबी छ, मान्छेहरू परमेश्वरको शत्रुतामा छन्। तपाईँ र म पनि शत्रुतामै थियौँ, होइन? म त तपाईँलाई भन्छु, 41-42 वर्ष अगाडि सुसमाचार सुन्दाखेरि विरोध गर्थेँ, म सुनाउनेलाई पिट्ने इच्छा गर्थेँ। तर परमेश्वरको अनुग्रह, उहाँले त्यो मलाई त्यो वास्ता गर्नु भएन, तर उहाँले मलाई बचाउने काम गर्नुभयो, होइन? अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ। किनकि उहाँले एक दिन तोकिदिनु भएको छ, जुन दिन उहाँले आफूले नियुक्ति गर्नुभएका एकजना व्यक्तिद्वारा धार्मिकतामा संसारको इन्साफ गर्नुहुनेछ। भनेको मतलब मानिसहरू पश्चाताप गर्नुपर्नेछ, हरेक मान्छेहरू, भनेको चाहिँ आफ्नो मार्गबाट छोड्ने, आफ्नो पाप कर्म र स्वार्थी कुराहरू त्याग्ने, दुष्टतालाई त्याग्ने, एकअर्काप्रति नराम्रो व्यवहारलाई, तितोपनालाई त्याग्ने, डाहालाई त्याग्ने, ताकि हामी परमेश्वरमा नयाँ हुन सक्छौँ। अनि त्यसपछि एकजना व्यक्तिद्वारा जो धार्मिकताको इन्साफ हुनेछ, को हो त्यो? येशु प्रभु। अनि उनलाई मृतकबाट जीवित पार्नु भएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ। येशु प्रभु जो मृतकबाट परमेश्वरले बौरी उठाउनु भएको छ, उहाँ हाम्रो एक दिन न्यायाधीश हुनुहुन्छ। तर जो मान्छेले उहाँको आज्ञा मानेन, संसारलाई त्यागेन, संसारकै पापकै कर्म गरे, तपाईँलाई म भन्छु क्रिस्चियन हुँ भन्ने पनि कहिलेकाहीँ पापको कर्म गरिराखेको हुन्छ। त्यस कारणले न्यायाधीश येशु हुनुहुन्छ। हरेक जिब्रोले प्रभु भन्नुपर्ने र हरेक घुँडा उहाँको अगाडि टेकिनु पर्ने बाइबलले पटक पटक भनेको छ, होइन? अनि यो कुरा हामीले विचार गर्नुपर्छ। उहाँ इन्साफ गर्ने न्यायाधीश हुन्छ। एक दिन संसारमा फेरि उहाँ आउनुहुन्छ अनि संसारको सबैको न्याय गर्नुहुनेछ। यो कुरा पक्का लेखिएको छ अनि तपाईँले त्यही कुरा यहाँ पाउनुहुन्छ। प्रत्येक ठाउँका मानिसहरूले त्यही कारणले आज पश्चाताप गर्नुपर्छ अनि उहाँको आज्ञा पालन गर्नुपर्छ। पश्चाताप गर्ने आज्ञा उहाँ दिनुहुन्छ। प्रियहरू, तपाईँका जनहरू अथवा तपाईँ आफै पनि साँच्ची नै पश्चाताप गरेर परमेश्वरलाई पछ्याइ राख्नु भएको छैन भने आज हो पश्चाताप गर्ने। पछि नसम्झनुहोस्। म तपाईँलाई भन्छु, मेरो कतिजना मेरो मान्छेहरू, चिनेका मान्छेहरू 40-41 वर्ष अगाडि उनीहरूले क्रिस्चियन हुन मन गरेका थिए, मन पराएका थिए, तर कसैलाई धन कमाउनु पर्यो झुटा सुटा बोलेर अनि पछि क्रिस्चियन हुन्, होइन, कसैलाई अर्कै कुरा गर्नु पर्यो भरे के भयो, तिनीहरू मरिसके, क्रिस्चियन हुन सकेन, बुझ्नुभयो? त्यस कारण आज, अनि यहाँनिर इन्साफको कुरा हिब्रू 9:27 छ, जसरी मानिसको निम्ति एकपटक मर्नु निश्चय छ र त्यसपछि इन्साफ। तपाईँ संसारका धर्म कर्म मान्छेसँग लाज हुने कतिजना मान्छेहरू चाहिँ फेस गर्न सक्दैन, कस्तो होला परमेश्वरलाई फेस गर्ने दिन? यो संसारको फेस केही होइन प्रियहरू, हो आज तपाईँले आफ्नो प्रभुलाई मुक्तिदाता बनाउनुहोस्, त्यो फेस गर्ने दिन सजिलो हुन्छ, अघि पावलले भने जस्तो, होइन? त्यस कारणले एकदमै महत्त्वपूर्ण, प्रभुको पुनरुत्थान बारे शैतानले धेरै झुट फैलाउने कोसिस गरेको छ अनि आज तपाईँलाई म भन्छु क्रिस्चियनिटीकै बारेमा पनि पटक पटक त ठिकै छ अथवा ऊ त्यो मान्छे चाहिँ गलत छ, नचाहिएको कुराहरूको फैलाउने कुरा आज पनि भइराखेको छ धेरै किसिमको। अनि यहाँनिर त्यो येशु प्रभुको बौरी उठ्ने बित्तिकै त्यहाँनिर एउटा कुरा के थियो, येशुको शरीर चाहिँ चोरेर लग्यो भन्ने हल्ला, चोरले चोर्यो भने, वास्तवमा त्यसको निम्ति पनि यहाँनिर तपाईँले पढ्नुभयो भने धेरै कुराहरू बाइबलमा पाउनुहुन्छ। अनि यो कुराबाट चोरेर लग्यो, होइन, अन्य किसिमका कुराहरू फैलाएको छ। यहाँनिर मत्तीको 28:11-13 के छ, जब स्त्रीहरू बाटोमा थिए, कोही कोही पहरादारहरू सहरमा गएर मुख्य पुजारीहरूलाई त्यहाँ भएका घटनाहरू बारे खबर दिए। जब मुख्य पुजारीहरू धर्मगुरुहरूसँग भेला भए, ती सिपाहीहरू को थिए, त्यही मुख्य पुजारीकै सिपाहीहरू थिए नि त, एकदम ठुलो गट्ठा त्यहाँ राखेको थियो, तिनीहरूले सल्लाह गरे सिपाहीहरूलाई यसो भनेर, सबै पैसा दिए अनि तिनीहरूले भन्नु, त्यसपछि यहाँ के छ, जब मुख्य पुजारीहरू धर्महरू गुरुहरूसँग भेला भए, तिनीहरूले सल्लाह गरे, के सल्लाह गरे भनेदेखि, अब यो येशुले चाहिँ बौरी उठ्छु भनेर छ, त्यसकारण हामी यिनीहरूलाई चाहिँ चोरेर लग्यो भने हल्ला फिजाउँ, सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए, तिमीहरूले भन्नु कि हामी सुतिरहेको बेलामा त्यसका चेलाहरू आएर त्यसलाई चोरेर लग्यो। त्यसरी उनीहरूले पहिला नै एउटा कपट गरेर सुरु गरेका छन्। यहाँ अर्को अर्को कुरा तपाईँले पढ्न सक्नुहुन्छ, त्यस बेलासम्म वास्तवमा येशुका चेलाहरूले, वास्तवमा येशुको चेलाहरूले चोर्ने त सम्भवै थिएन, किनभने उनीहरू आफू नै येशु बौरी उठ्नुहुन्छ भन्ने कुरामा त्यति विश्वास त थिएन, होइन, उनीहरूलाई नै विश्वास लागिरहेको थिएन, त्यसैले डरले उनीहरू बसिरहेको थिए। तपाईँले यो कुरा बुझ्नुपर्ने। अर्को शैतानले अर्को कुरा के फैलाइराखेको छ यहाँ भने, अर्को कुरा फैलाएको छ तपाईँले यहाँनिर त्यो चाहिँ मत्ती 28:14-15 हेर्नुभयो भनेदेखि, कतै हाकिमको खप्तान हाकिमको पानमा यो कुरा पुगिहाल्यो भने हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौँ। कसलाई? त्यो सिपाहीहरूलाई उनीहरूले यो पैसा दिएर छुक हाकिम भनेको चाहिँ रोमी हाकिम, किनभने रोमीहरूको कानुन चाहिँ कडा हुन्थ्यो, त्यसकारण उनीहरूको डरको लागि पनि यी प्रधान पुजारीहरूले यसरी कपट किसिमको काम गरे। नभन्दै येसुको मृत्युको कुरा पनि कपटका कामले गरेको छ, येसुले केही गल्ती गर्नुभएको थिएन। तब तिनीहरूले सो पैसा लिए र सिकाए बमोजिम गरे, र यहुदीहरूमा आजको दिनसम्म पनि यही झुटा फैलिराखेको छ, होइन, यही झुटा फैलिराखेको छ। अर्को कुरा त्यो हामी यहाँ के देख्छौँ भनेदेखि येसु प्रभुको बारेमा यो के भन्छ, उहाँ चाहिँ उहाँको शरीर चोरेर लग्यो भन्ने कुरा सम्भव थिएन भन्ने कुराको अर्को प्रमाण बाइबलमा दिएको छ, अनि तपाईँलाई यो पनि म पढ्न चाहन्छु। भोलिपल्ट अर्थात् तयारीको दिनको भोलिपल्ट मुख्य पुजारीहरू र फरिसीहरू पिलातस कहाँ भेला भए र भने, हजुर हामीलाई याद छ कि त्यस ठगाले, यसुलाई त्यस्तो खालको नाम दिए तिनीहरूले, जिउँदो हुँदा 3 दिनपछि म फेरि उठ्नेछु भनेको थियो, यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम हुनुहोस् गर्नुहोस्, नत्र त त्यसका चेलाहरूले आएर त्यो चोरेर लैजान्छन्। त्यसरी त्यहाँ पिलातस जो चाहिँ रोमी हाकिम उसको अधिकार लिएका छन्। त्यस त्यो त मरे वा मरेकोबाट जीवित भई उठ्यो भनेर मानिसहरूलाई भन्नेछन्, र त्यो पछिल्लो धोका पहिलो भन्दा अझ नराम्रो हुनेछ, किनभने यी यहुदीहरूलाई धेरै डर थियो येसुको बारेमा। त्यसकारण यस्ता खालका कुराहरू यहाँ गरिएको हामी देख्दछौँ। त्यसकारणले यहाँनिर मत्ती 27 के लेख्छ, पिलातसले तिनीहरूलाई भने, तिमीहरूले आफ्नै पहरा, तिमीहरूको आफ्नै पहरा छँदैछ, जाओ तिमीहरूले सकेसम्म सुरक्षित राख, तब तिमीहरूले गएर ढुङ्गामा मोहर लाए र पहरदारहरू खटाएर चिहान सुरक्षित राखे। त्यसकारण यहाँनिर अहिले पनि यहुदी जो येसुमा विश्वास गर्दैनन्, उनीहरूको विचार चाहिँ त्यो शरीर चाहिँ चोरेर लग्यो, होइन, अनि बौरी उठ्यो भन्यो। तर बौरी उठेको कुरा चाहिँ यति धेरै प्रमाणहरू छन्, र अर्को कुरा चाहिँ यो कुराहरूले के देखाउँछ भने उहाँलाई चोर्ने भन्ने त सम्भवै थिएन, होइन, अनि येसु अघि नै मरिसक्नु भएको। अर्को कुरा चाहिँ उनीहरूले अर्को दोष के लगाएका छन् भने, येसु प्रभु चाहिँ त्यो क्रुसमा मरिसक्नु भएको थिएन, लगेर गाडेपछि पछि बौरी उठेर निस्केर जानुभयो, त्यो खालको कुरा पनि मान्छेले भने। तर त्यसको बारेमा पनि यहाँ प्रमाण के छ भनेदेखि मर्कुस 15 44 के छ, येसु अघि नै मरिसक्नु भएको सुन्दा पिलातस छक्क परे, अनि कप्तानलाई आफू कहाँ बोलाएर उहाँको मृत्यु भएको हो कि होइन भनी सोधपुछ गरे। यो सबै कुरा चेक गरेको कुरा हामी यहाँ देख्दछौँ। त्यसकारणले येसु प्रभुको मृत्यु चाहिँ भइसकेको हो भन्ने कुराको प्रमाण त्यहाँ भएको थियो। रोमी सिपाहीहरूले अरू दुई चोरहरूको चाहिँ खुट्टा भाँचेका थिए, येसुको चाहिँ खुट्टा भाँचेका थिएनन्, किनभनेदेखि येसु प्रभु चाहिँ मरिसक्नु भएको छ। जब उहाँ बौरी उठ्नुभयो, उहाँ बन्द ढोका पस्न निस्कन सक्ने हुनुभयो। अर्को कुरा, येसु प्रभु बौरी उठ्नु भइसकेपछि चाहिँ उहाँको बन्द ढोकाबाट उहाँ बाहिर निस्कन सक्ने हुनुभयो, त्यो कुरा हामी देख्दछौँ। अनि यहाँनिर तपाईँलाई मैले यहाँनिर मेरो पद चाहिँ अलि यताउता भएछ, पहिलो कोरन्थी 15:3-5 के छ भनेदेखि, कुनै पनि सुसमाचार प्रचारमा, कुनै पनि प्रचारमा, परमेश्वरको वचन प्रचारमा आजकल धेरै मान्छेहरू छन् जसले येशूको क्रुस र पाप र क्षमाको प्रचारै गर्दैन, धेरै जसो यो पैसा कमाउने, धेरै जस्तो पोजिटिभ थिङ्किङ, सकारात्मक सोच, एकदम होसियारी हुनुपर्छ। बाइबलमा येसुको क्रुसको बारेमा बढी लेखेको छ, अझ पहिलो कोरन्थीमा पावलले कोरन्थका विश्वासीहरूले लेखेका छन्, किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिए। पावलले यहाँनिर कोरन्थका विश्वासीहरूलाई सबैभन्दा मुख्य विषय भनेर के को लागि भनेको छ, अर्थात् मुख्य विषय चाहिँ पवित्र धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रो पापको निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो, पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो, उहाँ केफस कहाँ अनि 12 जना चेलाहरू कहाँ देखा पर्नुभयो। यो सबभन्दा मुख्य कुरा, पवित्र धर्मशास्त्र अनुसार ठिक समयमा येसु हाम्रो पापको लागि मरेर गाडिएर बौरी उठ्नु भएको कुरा चाहिँ सुसमाचारको मुख्य कुरा भनेर हामी यहाँ देख्दछौँ। अनि तपाईँलाई फेर प्रेरित 1:22 येशु प्रभुको पुनरुत्थानको बारेमा लेखिएको कुरा अर्को हेर्दछौँ। प्रेरितहरू चाहिँ सबै प्रेरितहरू चाहिँ वास्तवमा 1:22 चाहिँ के छ भने, एकजना जब उनीहरूले यहुदा इस्करियोतीको ठाउँमा प्रेरित छान्नु पर्यो, त्यो छान्दाखेरि चाहिँ त्यो व्यक्ति होस् जसले चाहिँ येशु बौरी उठेको कुरा, येशु सँगसँगै हिँडेको सबै कुरा देखेको गवाही भएको व्यक्ति होस्। सबै 12 जना प्रेरितहरू चाहिँ येशु बौरी उठ्नु भएको आँखाको गवाही भएका व्यक्तिहरू थिए। अर्थात् यहाँनिर 1:22 लेखेको छ, यस्तो व्यक्ति जो युहन्नाको बप्तिस्मादेखि लिएर उहाँ हामीबाट उँभो लगिनु भएको दिनसम्म, भनेको चाहिँ येशु स्वर्ग जानुभएको, हामीसँग थियो। त्यो मानिस हामी सँगसँगै उहाँको पुनरुत्थानको साक्षी हुनुपर्छ। अनि वास्तवमा चेलाहरू पुनरुत्थानको साक्षी थिए, होइन? उनीहरूले येशु प्रभुको बौरी उठेको कुरा देखेका थिए। अनि वास्तवमा यो येशु प्रभुको बौरी उठेको कुराको बारेमा, येशु प्रभु बौरी उठिसकेपछि कति धेरै मान्छेहरूलाई भेट्नुभयो, कहाँ कहाँ देखा पर्नुभयो, कति मान्छेको यो सबै डक्टर लुकले जो लुकाको सुसमाचार लेख्छन्, उनले प्रेरितको पुस्तक लेख्छन्, त्यहाँ प्रशस्त लेखिएको प्रमाण। अघि सुरुमै तपाईँलाई भने यो ऐतिहासिक एउटा घटना को रूपमा हामी देख्दछौँ। बौरी उठ्नु भएपछि येशु कसरी धेरै ठाउँमा फरक फरक मानिसहरूको बिचमा देखा पर्नु भएको कुरा उनले लेखेका थिए। येशु मरियमसँग देखा पर्नु भएको कुरा तपाईँले यहाँ देख्नुहुन्छ। वास्तवमा येशु मरियमसँग देखा पर्नु भएको कुरा युहन्ना 20:11-18 पढ्नुभयो भने तपाईँले देख्नुहुन्छ। त्यसपछि अरू अरू स्त्रीहरूसँग देखा पर्नुभयो, होइन? मत्ती 28:9-10 तपाईँले देख्नुहुन्छ। उहाँ इजरायल उहाँ इमाउसको बाटोमा दुई मानिसहरूसँग देखा पर्नुभयो, यद्यपि त्यहाँ भनिएको छ त्यो दुईजना मानिसहरूसँग लुका 24 तपाईँले देख्नुहुन्छ। लामो बाटोसम्म उनीहरू हिँडेर जान्छन् अनि उनीहरूलाई थाहा हुँदैन, अनि जब उहाँ निस्किनुहुन्छ अनि उनीहरूको आँखा खुल्छ र थाहा पाउँछन् कि ए उहाँ त प्रभु हुनुहुन्छ। त्यसकारण लुका 24:34 तपाईँलाई म पढ्न चाहन्छु। यहाँ कुनै समय पत्रुससँग देखा पर्नु भएको कुरा यहाँ लेखिएको छ। तिनीहरूलाई यसो भने, प्रभु साँच्चै नै जीवित भई उठ्नु भएछ र सिमोन कहाँ देखा पर्नु भएछ। येशु प्रभु सिमोन कहाँ, अनि यो सबै कुराहरू हामी किन हेरिरहेछौँ भनेदेखि, येशु संसारमा जन्मिएर पापको लागि मरेर बौरी उठेको कुराको प्रमाण चाहिँ एकदम अकाट्य प्रमाण छ। यो मान्छेहरूले खालि हल्ला गरेको कुरा, एकजनाको कुरा होइन भन्ने कुराको यसले प्रमाणित गर्दछ। अनि त्यस्तै 1 कोरिन्थी 15:6-7 हामीले हेऱ्यौँ भनेदेखि यहाँ देख्दछौँ, त्यसपछि उहाँ एकै समयमा 500 भन्दा बढी भाइहरू कहाँ देखा पर्नुभयो, एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरै जसो अहिलेसम्म छँदैछन् तर कोही कोही सुतिसकेका छन्। त्यसपछि याकुब र सबै प्रेरितहरू कहाँ देखा पर्नुभयो। यो कोरन्थीहरूलाई लेखेको पत्रमा पावलले लेख्दैछन्, अनि यो लेख्दै गर्दाखेरि 500 भन्दा बढी मानिसहरू जसमध्ये अहिले पनि छँदैछन्, अनि यो लेख्दाखेरि यदि उनीहरूले देखेकै थिएनन् भनेदेखि उनीहरूले त भन्थे नि, होइन, यो त होइन, झुट्टा बल्या छ। त्यसकारणले प्रभुको बौरी उठेको कुरा चाहिँ अकाट्य प्रमाणहरू भएको चाहिँ हामी पाउँदछौँ। त्यसकारणले यो कुरा हामी यहाँ देख्दछौँ। याकुबले पनि भेटेको कुरा 7 पदमा तपाईँले देख्नुहुन्छ। त्यस्तै लुका 24:36-43 हेर्नुभयो भने, बेलुका प्रेरितहरूसँग उहाँ देखा पर्नु भएको थियो, जहाँ चाहिँ थोमस थिएन। युहन्ना 20:26-31 हेर्नुभयो भने त्यो कुराहरू विस्तृत पाउनुहुन्छ। युहन्ना 21 चेलाहरू गालिलमा माछा मार्दै गर्दा 7 जना चेलाहरूको बिचमा देखा पर्नु भएको तपाईँले पढ्नुभयो भने 21 अध्याय, त्यहाँ येशु प्रभुको र चेलाहरूको कसरी उहाँ चाहिँ पत्रुसको नजिक गएर बस्नु भएको थियो, त्यो सबै कुरा तपाईँले देख्नुहुन्छ। अनि प्रेरित 1:1-12 जब येशु प्रभु स्वर्ग उचालिनु अघि चेलाहरूसँग कतिपटक उहाँ देखा पर्नुभयो, उनीहरूलाई तयार गर्नुभयो, उनीहरूलाई शिक्षा दिनुभयो, अन्तिममा दिनुपर्ने सबै आज्ञाहरू दिनुभयो, त्यसरी येशु प्रभु बौरी उठ्नु भएको प्रमाणको रूपमा हामी देख्दछौँ। विश्वासीहरूले येशु जिउँदो भएको कुरा आफ्नै आँखाले साक्षी भएको कुरा हामी यहाँ देख्दछौँ, जसले उनीहरूको जीवन र उद्देश्यमा ठुलो बदलाउ ल्यायो। येशु प्रभुको बौरी उठाइले मानिसहरूको जीवनमा ठुलो बदलाउ ल्याएको हामी देख्दछौँ। उहाँको चिहानको ढोका खुलियो, पहिलो कुरा उहाँको चिहानको ढोका खुल्यो भन्ने कुरा चाहिँ तपाईँले लुका 24 को 1 देखि 12 सम्म पढ्नुभयो भने त्यो कुरा तपाईँले देख्नुहुन्छ। उहाँले चेलाहरूको आँखा खोलिदिनु भयो, चेलाहरूको आँखा खोलिदिनु भयो। लुका 24 को यहाँनिर 13 देखि 35 सम्म, अनि तपाईँलाई म लुका 24 को 31 र 32 पद यहाँ पढ्छु। तब तिनीहरूका आँखा खुलेर तिनीहरूले उहाँलाई चिने, अनि उहाँ चाहिँ तिनीहरूका दृष्टिबाट अल्पिनु भयो। योभन्दा अगाडि तपाईँले पढ्नुभयो भने धेरै कुराहरू तपाईँले त्यहाँ देख्नुहुन्छ, पहिला चिन्दैनन् उनीहरूले। तपाईँलाई एउटा कुरा म भन्छु, त्यसपछि के भयो, उहाँ त्यहाँ जब उनीहरूले चिने, उहाँ त्यहाँबाट गइसक्नु भएको थियो, उनीहरूले थाहै पाएन। तिनीहरूले आपसमा भने, उहाँ हामीसँग बाटोमा बातचित गर्नुहुँदा र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनु हुँदा के उहाँको हाम्रो हृदय प्रज्वलित भएको थिएन? तपाईँले यहाँनिर के देख्नुहुन्छ, यी मानिसहरू त्यहाँ भेटेर कुरा गर्दै गर्दाखेरि यी मानिसहरू इम्माउसको बाटोमा येशु प्रभुसम्म कति लामो समयसम्म हिँडिरहेको थिए, यिनीहरूले विश्वास गरिरहेको थिएनन्। अनि त्यहाँ कुरा हुन्छ येशु प्रभुले नजानेको जस्तो गरेर, तर सम्पूर्ण मोसादेखिको धर्मशास्त्रको कुरा खोलिदिनुहुन्छ। तर जब खोल्दै गर्दाखेरि उनीहरूलाई येशु भनेर नचिन्दाखेरि पनि उनीहरूको हृदय प्रज्वलित भएको कुरा चाहिँ हामी यहाँ देख्दछौँ, किनभने येशु प्रभुले चाहिँ उहाँको आँखा खोलिदिनु भयो भन्ने कुरा चाहिँ हामी देख्दछौँ। अनि एक येशु प्रभुले पहिलो कुरा च्यानको ढोका खोल्नु भयो, दोस्रो कुरा मानिसहरूको आँखा खोलिदिनु भयो उहाँको बौरी उठाइले। अनि एउटा कुरा तपाईँले विचार गर्नुहोस्, तपाईँ र म येशु प्रभुमा आज किन विश्वास गर्न सक्दैनौँ? कतिजना मेरो साथीहरूले भन्छन्, अँ मसँग बाइबल छ, मैले त बाइबल पढेको छु सबै, तर उनीहरूले येशुलाई चिन्दैनन्। किन थाहा छ? तिनीहरूको आँखा बन्द छ। बाइबलमा लेखिएको छ संसारको देवले उनीहरूको समझलाई बन्द गरेको हुन्छ ताकि उनीहरूले देख्न नसकुन्। प्रियहरू, त्यस कारण तपाईँ र म जो विश्वासीहरू छौँ, हाम्रा अविश्वासी साथी मित्र परिवारहरूको लागि प्रार्थना गर्नुपर्छ ताकि परमेश्वरले उनीहरूको आँखा खोलिदिनु, समझ खोलिदिउन्। जसरी 16 अध्याय प्रेरितमा लिडियाको समझ खोलिएको थियो अनि उनले विश्वास गरेर उनको परिवारलाई पनि विश्वासमा ल्याएको थिए। त्यसैले कतिचोटि मान्छेहरू अन्य किसिमले भएका क्रिस्चियनहरूको साथ समझ खोल्दैन, त्यसले गर्दा उनीहरूमा परमेश्वरको शक्ति देखिँदैन, त्यसले गर्दा उनीहरूको पापकर्महरू कम हुँदैन, उनीहरू अझै पनि त्यही किसिमको जीवनमा हुन्छन्। यो एकदमै महत्त्वपूर्ण कुरा हो। यहाँनिर अर्को पद छ, प्रभुले तिनीहरूको समझ खोलिदिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यिनै हुन्, अर्थात् मोसाको व्यवस्था अगमवक्ता र भजनको पुस्तकमा मेरो विषयमा लेखेका सबै कुरा पुरा हेर्नै पर्छ, पुरा हुनै पर्छ। अनि तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनु भयो। जबसम्म उहाँले समझ खोल्नु भएन, उनीहरूले बुझ्न सकेन। प्रियहरू, आज तपाईँ र मेरो समझ उहाँले खोलिदिनुहुन्छ, तपाईँ र मेरो आँखा उहाँले खोलिदिनुहुन्छ। अनि यहाँनिर लुका 24 को 26, 27, 28 पदमा के लेखेको छ, येशूले तिनीहरूको मुख खोलिदिनु भयो। अब ती मानिसहरूको आँखा समझ मात्र होइन, मुख पनि खोलिदिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, यसो लेखिएको छ कि ख्रिस्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ, अनि जेरुसलेमबाट सुरु गरेर सबै मानिसहरूलाई उहाँको नाउँमा पश्चाताप र पाप क्षमाको प्रचार हुनुपर्छ। तिमीहरू यिनै कुराको साक्षी हौ। अब यहाँनिर येशु प्रभुले यहाँ जुन कुरा भन्दै गर्नुहुन्छ नि, त्यो साक्षी उनीहरू किन हुन् भने, उनीहरूले यो सबै कुरा गर्नुपर्छ। वास्तवमा प्रेरित 1 को 8 मा येशु प्रभुले भन्नुहुन्छ, त्यो कुरा पवित्र आत्मा आउनु भएपछि अनि तिमीहरूले शक्ति पाउनेछौ, तिमीहरू मेरो निम्ति साक्षी हुनेछौ। अनि तपाईँले प्रेरितको पुस्तक पुरै हेर्नुभयो भने, चेलाहरू, प्रेरितहरू, त्यतिखेरका क्रिस्चियनहरू जसरी मण्डलीलाई वृद्धि गरिराखेका छन्, उनीहरूको जीवन परमेश्वरको सेवामा समटेका छन्, त्यो सबै के हो, परमेश्वरले उनीहरूको आँखा खोलिदिनु भयो, उनीहरू पवित्र आत्मा पाएर शक्ति पाए अनि उनीहरूको जीवनमा गवाही भयो। आज तपाईँ र मेरो जीवनमा परमेश्वर गवाही हुन चाहनुहुन्छ, हामी गवाही भएको चाहनुहुन्छ ताकि मानिसहरूले हामीलाई विश्वास गर्न सकुन्। यहाँ अर्को कुरा, लुका 24 को 52-53मा यस्तो लेखेको छ, तिनीहरूले उहाँको उपासना गरे र बडो आनन्द साथ जेरुसलेम फर्के, अनि तिनीहरू परमेश्वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लागे। त्यस कारणले यहाँनिर 3 पोइन्ट तपाईँलाई मैले भन्न चाहन्छु। पहिलो पोइन्ट चाहिँ, जब येशु प्रभुको पुनरुत्थानको आत्मा तपाईँ र ममा आउँछ, जसरी त्यतिखेर उनीहरूमा आउनु भएको थियो, होइन, पहिलो कुरा चाहिँ पत्रुसले जब चिहानमा गएर उहाँको लुगा मात्रै भेट्दछ, उसले अचम्म मान्दछ, 24:12 अचम्म मान्दछ, भनाइको मतलब उसमा एउटा उत्सुकता आउँदछ, होइन, उसमा एउटा उत्सुकता आउँदछ, अनि साँच्ची नै उसको हृदय, उसको आँखा पनि प्रभुले खोल्नु भएको कुरा देख्छौँ, अनि त्यसले उनीहरूलाई परमेश्वरको महिमामा डोर्याएको हामी देख्छौँ। अनि दोस्रो कुरा यहाँ तपाईँलाई 24:32 पढ्न चाहन्छु, तिनीहरूले आपसमा भने, उहाँ हामीसँग बाटोमा बातचित गर्नुहुँदा, हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा कि हाम्रो हृदय प्रज्वलित भएको थिएन। दोस्रो कुरा चाहिँ, पहिलो कुरा चाहिँ जब येशु प्रभुको पुनरुत्थानको कुरा हामी देख्छौँ, हामी उहाँलाई महिमा चढाउन थाल्छौँ, उहाँको प्रशंसा गर्न थाल्छौँ, हामी परमेश्वरतिर हेर्न थाल्छौँ, उहाँ हाम्रो मन परमेश्वरमा जान्छ। दोस्रो कुरा, हाम्रो मन हाम्रो भित्र जान्छ, हाम्रो हृदयमा जान्छ, किनभने हाम्रो हृदय चाहिँ प्रज्वलित हुन्छ, हाम्रो हृदय चाहिँ परिवर्तन हुन्छ, हाम्रो हृदय यसरी बदलिन्छ, अब उसो चाहिँ हामी परमेश्वरको आज्ञा पालन गर्न सुरु गर्छौँ, परमेश्वरको इच्छा पुरा गर्न सुरु गर्छौँ, मानिसहरूलाई प्रेम गर्न सुरु गर्छौँ, किनभने हामी येशु ख्रिस्टलाई प्रेम गर्छौँ। वास्तवमा क्रिस्चियन त्यो मात्रै हो जसले येशुलाई प्रेम गर्छ, तर येशुको प्रेम आज्ञाका पालन बिना हुँदैन। जब तपाईँ गलत काम गरिराख्नुहुन्छ त्यो येशुको प्रेम होइन। त्यसकारणले यो तिनवटा पोइन्ट, लुक अप, लुक इन, लुक आउट, माथि परमेश्वरलाई महिमा दिने कुरा हामी यिनीहरूको जीवनमा देख्छौँ, जुन बदलाव आयो, उनीहरूले आफ्नो हृदयको प्रज्वलित भएको कुरा उनीहरूले देखेका छन्, अनि अर्को कुरा चाहिँ अरूलाई सुसमाचार बाँड्ने कुरा उनीहरूको जीवनमा हामी देख्दछौँ। अनि प्रेरितको 3 के लेखेको छ, येशु प्रभुले यहाँ भन्नुभयो, आफ्नो दुःख भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। तपाईँले यहाँ देख्नुहुन्छ, वास्तवमा उहाँको पुनरुत्थानको कुरा अकाट्य प्रमाणहरूद्वारा ती व्यक्तिहरू, ती चेलाहरू जो थिए, उनीहरूको अगाडि आफैलाई प्रस्तुत गर्नुभएको छ, अनि 40 दिनसम्म उहाँ तिनीहरूसँग देखा पर्नुभयो, अनि परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई बताउनु भयो। अनि त्यसपछि तपाईँले यो 3 अध्याय 3 पदको कुरा छ, अनि तपाईँले हेर्दै जानुभयो भनेदेखि 8 पदमा चाहिँ पवित्र आत्मा आउनुहुने, शक्ति प्राप्त हुने र गवाही हुने कुरा छ। अनि वास्तवमा यो गवाही हुने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। जसले आफैलाई ख्रिस्टमा विश्वास गरेको विश्वासी भन्दछ, उसले गवाही हुनु पर्दछ। अन्तिम यही गवाही हुने कुरा पढ्न चाहन्छु, त्यसपछि आजको वचन यहीँ राख्न चाहन्छु। प्रेरितको 8 पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू जेरुसलेममा, सारा यहुदियामा, सामारिया र पृथ्वीको अन्तिम छेउसम्म मेरो गवाही हुनेछौ। अनि वास्तवमा हरेक व्यक्ति, साँच्ची नै जसले ख्रिस्टलाई विश्वास गर्छ, उनीहरू ख्रिस्टको गवाही हुनुपर्छ। अनि त्यो आफ्नै स्वार्थ, आफ्नै जीवन, आफ्नै इच्छा पुरा गर्ने होइन, प्रभुको लागि अरूलाई ख्रिस्टमा ल्याउने काममा, त्यो मात्रै गवाही हो। अनि प्रेरितको पुस्तक टोटल्ली चेलाहरूको जीवनदेखि उनीहरूद्वारा विश्वास गरेका मान्छेहरू, कलसीको बारेमा तपाईँले विचार गर्नुहोस्, फिलिपीको बारेमा, मण्डलीको कुरा गर्दैछु, रोमको मण्डलीको बारेमा विश्वास गर्नुहोस्, विचार गर्नुहोस्, उन पावलको प्रचार सुनेर विश्वास गरेर गएर तिनीहरूले चर्च सुरु गरेका छन्। प्रिस्किला र अकिला भन्ने रोममा चर्च सुरु गर्नेहरू थिए। त्यसैले तपाईँ र म, जो उनीहरू सबै सिपालु मान्छे होइनन्, तपाईँ बाइबल कलेज गएको, सिपालु भएको, सबै नो, विश्वास गरेका मान्छेहरू, किनभने तपाईँ र ममा त परमेश्वरको शक्ति आउँछ। त्यस्तो मान्छे साँच्ची नै नयाँ हुन चाहनुपर्छ। पुरानो स्वभाव, पुरानै तरिका, हाम्रै गाउँको तरिका होइन, त्यो राजनीति, त्यही एकले अर्कालाई भ्रष्ट गर्ने, एकले अर्कालाई बिराने, ग्रुपिजम गर्ने, विरोध गर्ने, फुट गर्ने, विभाजन गर्ने, नाम खोज्ने, प्रियहरू, यो सबै शैतानकै काम हो। तपाईँले जति बेलासम्म त्यो बुझ्नुहुन्न नि, तपाईँले प्रभुको अनुभव गर्न सक्नुहुन्न, शक्तिको न नै आनन्द अनुभव गर्न सक्नुहुन्छ। यी मानिसहरू आनन्दित भएका थिए। त्यसैले आज यो क्रिसमस, के भन्छ, यो इस्टर, येशुको बौरी उठ्नु भएको अवसरमा तपाईँको पुरा हृदय ख्रिस्टमा, भरोसाको विश्वासमा समर्पित हुन सकोस्, जाँच्नुहोस्। कोही मान्छेहरूको जीवनमा गलत काम गरेको देख्नुहुन्छ भने तपाईँले बुझ्नुहुन्छ, हामी कतिचोटि गलत काम गर्ने मान्छेको गल्ती पनि नदेखेर त्यसकै पछि लाग्छौँ। प्रियहरू, त्यो संसारमै छ, उसले परमेश्वरलाई पूजा गरेको छैन, येशुको नाममा शैतानको दास भइराखेको छ। प्रियहरू, यो खालको सुसमाचारले आन्दोलन ल्याउँछ, प्रियहरू, जागृति ल्याउँछ, मान्छेहरू नयाँ जन्ममा जन्मिन्छन्। तपाईँले बाइबल पढ्नुहोस् न, प्रेरितको पुस्तक पढ्नुहोस्, मण्डलीको इतिहास हेर्नुहोस्, आज तपाईँ र ममा त्यही शक्ति आउँछ, तर हाम्रो विश्वास येशूमा भरोसाको, संसार छोडेर उहाँको धार्मिकता पछ्याउने विश्वास। प्रियहरू, तपाईँहरू जवान हुनुहुन्छ कतिजना, संसारकै गलत कामहरूमा तपाईँहरूको आँखा अहिले पनि यताउता भएको छैन। प्रियहरू, क्रुसमा चढेको येशूलाई हेर्नुहोस्। यो सन्देश हो प्रियहरू, यो आउने जाने सङ्गति गर्ने अन्डा खाने नथिङ टु डु विथ द्याट। येशूको सुसमाचार तपाईँ र मलाई नयाँ मान्छे बनाउने यो कुरा हो। तपाईँमा नयाँ मान्छे भएको कुरा भोलिको दिन थाहा हुन्छ, तपाईँबाट अरू मान्छेहरू आउन थाल्छन्। जसरी मसाले त्यो सर्पलाई उठाए नि, मान्छेहरूले सापले टोकेपछि त्यहाँ हेर्ने बित्तिकै मरेन। तपाईँमा येशु उचालिनु भयो भने मान्छेले तपाईँको जीवन देखेपछि मर्दैन, उनीहरू आफ्नो पापबाट पश्चाताप गरेर येशुमा जीवन पाउँछ। त्यस कारणले मेरो प्रार्थना यही छ कि यो अहिलेको यो 2023 सनराइज इस्टरको दिनले तपाईँमा अब नयाँ सुरु ल्याएको होस् प्रभु परमेश्वरको आशिषमा। आउनुहोस् हामीहरू प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। यो वचन साँच्ची नै 2000 वर्ष अगाडि नै गर्नुभयो, तर आज पनि गर्दै हुनुहुन्छ। हरेकको हृदयमा आज तपाईँ जन्मनुहुन्छ, हरेक व्यक्ति तपाईँको क्रुसमा आज मर्छन्, जसले गर्दा तपाईँमा जिउन सक्छन्। तपाईँको वचन अनुसार हामी हरेकमा गर्नुहोस् प्रभु, तपाईँको महिमा फैलाउनुहोस्, एक एकलाई लिनुहोस्, अनि हामी साँच्ची नै भित्र बाहिर पूर्ण रूपमा आज भोलि एउटै तपाईँका छोराछोरी जस्ता हुन सकौँ। येशू प्रभुको नाउँमा आमेन।